नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौ। म निशा खुशी
र म नेत्र अधिकारी।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बीएफएम 91.2 ले तयार पारेको हो।
तपाईँ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा बीएफएम 91.2 र रेडियो सुनाखरी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई यहाँले www.insec.org.np र www.inseconline.org मा चाहेको बेलामा सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रम हामीले 11 अन्तर्राष्ट्रिय बलपूर्वक बेपत्ता पारेको दिवसका सन्दर्भमा तयार पारेका छौँ। नेपालमा भएको जनयुद्धको समयमा पीडित भएका परिवारजनले अझै न्याय र परिपूर्ण नपाएको विषयलाई समेटेर कार्यक्रम तयार पारेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालयको आयोजनामा न्यायिक समिति, मानवाधिकार समूहका सदस्य तथा सरकारवालाहरूलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी क्षमता अभिवृद्धि तालिम भदौ 11 र 12 गते रङ्गेली नगरपालिकामा सम्पन्न भएको छ। उद्घाटन सत्रमा राष्ट्रिय मानवाधिकार आयोगका सचिव मुरारी खरेलले मानवाधिकारलाई संस्थागत गर्न र न्याय प्राप्तिलाई घर आँगनमा प्राप्त गर्न संविधानले न्यायिक समिति गठन गरेको बताउनुभयो। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको संरक्षण र सम्वर्धनका लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको छ। कार्यक्रममा इन्सेक प्रदेशका प्रमुख सोमराज थापाले तालिमको सहजीकरण गर्दै इन्सेकले आधारभूत तहका नागरिकको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको मुद्दा भएकाले सोही अनुसार कार्यान्वयन गर्न राज्यलाई दबाव दिँदै आएको बताउनु भएको छ। कार्यक्रममा इन्सेक प्रदेश कार्यक्रम अधिकृत बागमती कटेलले इन्सेकले मोरङको रङ्गिल नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा परियोजना सञ्चालन गरिरहेको र आधारभूत तहका नागरिकको अधिकार रक्षाका लागि न्यायिक समिति, मानवाधिकार समूहका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको बताउनु भएको छ।
मैले लगाएको मास्कले तपाईँको सुरक्षा गर्छ अनि तपाईँले लगाएको मास्कले मेरो सुरक्षा गर्छ क्या?
हामी सबैले कुरा बुझेर मास्क मात्रै लगाऊ भने पनि कोरोनाबाट जोगिन मद्दत गर्दो रहेछ। आजबाट म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन अनुरोध गर्छु।
नियमित रूपमा मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेला बेलामा साबुन पानीले हात धुने गरेमा हामी कोरोनाबाट बच्न सक्छौँ। कोरोनाबाट बचाउ र अरूलाई पनि बचाउ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मानव अधिकार र सामाजिक न्यायका निम्ति क्रियाशील गैर नाफामूलक सामाजिक संस्था हो। इन्सेकले मानव अधिकार संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरी मानव अधिकार संरक्षणका लागि राज्यलाई सहयोग पुर्याउँदै आएको छ। तत्कालीन नेकपा माओवादी र नेपाल सरकारबीच 2063 साल मङ्सिर 5 गते विस्तृत शान्ति सम्झौता गरियो। 2052 साल फागुन 1 गतेबाट माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको विधिवत अन्त्य 2063 मङ्सिर 5 गते भयो। शान्ति सम्झौताका बेला दुवै पक्षद्वारा बेपत्ता पारेका व्यक्तिहरूको तथा युद्धको समयमा मारिएकाहरूको वास्तविक नाम थर र घरको ठेगाना सम्झौता भएको मितिले 60 दिनभित्र सूचनाहरू सार्वजनिक गरी परिवारजनलाई समेत जानकारी उपलब्ध गराउन प्रतिबद्धता गरिएको थियो। 60 दिनभित्र बेपत्ता पारेका व्यक्तिको सूचना सार्वजनिक गर्ने कुरा 90 60 दिन बितिसक्दा समेत कार्यान्वयन गरिएको छैन। बेपत्ता पारेका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 रहेको छ। मुलुकी अपराध संहिता ऐन 2074 व्यक्ति बेपत्ता पार्ने काम गर्न नहुने भनी उल्लेख गरिएको छ। सो ऐनमा कस्तुरी कारवाहीको कुरा उल्लेख गरिएको छ। बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि 20 डिसेम्बर 2006 जारी गरिएको छ। सन् 2010 डिसेम्बर 23 लागू भएको यो महासन्धिको मर्म अनुसारको कानून निर्माण गर्न र महासन्धिलाई यथाशीघ्र अनुमोदन गर्न सरकारको ध्यानकर्षण गराउन जरुरी छ। आजको कार्यक्रममा हामीले द्वन्द्वको चपेटामा परेका नागरिकहरू र उनीहरूले न्याय नपाएको विषयलाई समेटेर रेडियो रिपोर्ट तयार पारेका छौँ। अब प्रस्तुत छ सोही रेडियो रिपोर्ट। तत्कालीन विद्रोही समय माओवादी र राज्यबीच भएको सशस्त्र द्वन्द अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको 15 वर्ष बितेको छ। विक्रम सम्वत 2063 साल मङ्सिर 5 गते विस्तृत शान्ति सम्झौता मार्फत द्वन्द अन्त्य भई घोषणा त भयो, तर 10 वर्षसम्म चलेको द्वन्द्वमा बलपूर्वक विपत्ता पारेका यातना बलात्कार तथा गैर न्यायिक हत्याका पीडितले अझै न्याय पाएका छैनन्। लामो समयसम्म न्याय नपाउँदा पीडित र तिनका परिवार निराश छन्। मोरङ कटारी गाउँपालिकाकी 59 वर्षीय भुलर देवी सरदारको छोरो बेपत्ता भएको 17 वर्ष भयो। 20 वर्षीय छोरो 2061 सालमा विराटनगरबाट बेपत्ता भए। लामो समयदेखि छोरो बेपत्ता भए पनि अवस्था सार्वजनिक नहुँदा भुलर देवी आज पनि छोरा खोजीमा हुनुहुन्छ, तर उहाँको छोराको अवस्था अझै अज्ञात छ।
अब म दुध थियो, पढेको थियो, नौ क्लास पढेको थियो, पहिले काम गर्थ्यो कर्सिया पेट्रोल पम्प, त्यहाँबाट छोडेर आयो घर। अनि चार दिन थाहा पाएँ, जितिया पर्व हुन्छ नि, जितियामा आउँदाखेरि मेरो छोरा आएन भनेर खोज्दा खोज्दा त छैन त, बेपत्ता छ। त्यहाँदेखि बेपत्ता मेरो एउटै छोरा थियो, एउटा बुढाबुढी मात्रै छु म, यति दुःख छ। अब कोही पनि सुनाएन, खोइ तलासी गर्दा 8 दिन हप्ता दिन भइसक्यो, आउँदैन छोरा मेरो, किन के भयो? मेरो साथीहरू पुछ्छ छोरे गइसक्यो घर भन, मैले घर जान्छु भन्नु भयो। अनि त्यहाँदेखि बेपत्तै छ अहिलेसम्म। निमन्त्रण दिइसकेको थियो, अनि सबै थोक गरिसकेको थियो, यहाँ फेरि सिडिओमा गएँ, अदालतमा गएँ, सबै थोक गरेको छु।
विक्रम सम्वत 2052 देखि 62 सम्म चलेको द्वन्द्वमा धेरै मानिस बलपूर्वक विपत्ता पारिए, यातना बलात्कार तथा गैर न्यायिक हत्या घटना पीडित भए। सोही द्वन्द्वको चपेटमा परेको पीडितहरू परिवारजन अझै सत्य र न्यायको प्रतीक्षामा रहेका छन्। 2060 साल भदौ 14 गते दाजु गुमाएका मोरङ कटरी गाउँपालिका 4 का मनोज कामतले दाजु हरिश्चन्द्रको शव पाउनु भएन। लुकेर दाईको काजक्रिया गरे पनि शव पाउन नसक्दा अहिले पनि उहाँको मन बेचैन छ। द्वन्द्व प्रभावितलाई सरकारले दिने क्षति तथा परिपूर्णको रकम लिन पनि मनोज कामतलाई धेरै गाह्रो भयो। राज्यबाट 3 किस्ता बाट 10 लाख पाए पनि न्याय भने पाउन नसकेको कामतको भनाइ छ। द्वन्द्व पीडितको परिचय पत्र पनि आफूले नपाएको उहाँले बताउनु भयो।
कटहरी 4 हाम्रो घर हो, हाम्रो दाई सहिद हुनुभएको हो, हाम्रो अगाडि नै सबैको अगाडि नै गोली हानेर हत्या गरेको हो, 6-6 गोली हानेर राज्यले हत्या गरेको हो। र त्यति बेला चाहिँ हामीलाई लाहस पनि दिएन, राज्यले आफै लगेर सबै उनीहरू कता के बेपत्ता पार्यो के गर्यो, तर हाम्रो अगाडि नै गोली हानेर हत्या गरेको। 2060 साल भदौ तपाईँको 14 गते रक्षाबन्धनको दिन थियो र पूर्णिमाको दिन पनि थियो, अनि पुरै गाउँ घेरा हालेर अनि हाम्रो दाईलाई तपाईँले घरमा सुतेको अवस्थामा सेनाले गोली हानेर फेरि उसलाई घाइते बनाएर बिजुलीको पोलमा बाँधेर अनि फेरि गोली हानेको हाने भयो, अनि लास्ट गोली चाहिँ पानी माग्दाखेरि अनि त्यति बेला मुखमै गोली हानेर हत्या गरेको देखेँ। अनि डरले हामीहरूले केही भन्न सकिनँ, त्यति बेला 80-90 वटा सेना थियो, पुरै घेरै हालेको थियो। माओवादीको आरोपमा हत्या गरेको हो कि माओवादी हो भनेर हत्या गरेको हो, र खास गरेर वास्तवमा हाम्रो दाय माओवादी नै हो। परिचय पत्र हामीले राज्यले दिएको होइन, हामीलाई पार्टीले तपाईँको एउटा भनौँ न सम्मान पत्र दिएको हो, राज्यले अहिलेसम्म दिएको छ।
नेपालको सशस्त्र द्वन्द्वका समय भएका मानवाधिकार उल्लङ्घन घटनाका कारण पीडितहरूमा शारीरिक, आर्थिक, सामाजिक, शैक्षिक र पारिवारिक समस्या देखिने गरेको छ। मानवाधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नको बारेमा सत्य अन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्च स्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोग 2071मा गठन भए पनि पीडितले न्यायको अनुभूति गर्न पाएका छैनन्। न्याय नपाउँदा पीडितमा आक्रोश पनि बढ्दै गएको छ। आयोगले सत्तामा बसेर भत्ता पचाउने काम मात्र गरेको सुनसरी बर्जु गाउँपालिकाकी 45 वर्ष देवी रिजाल बताउनुहुन्छ। 2059 साल भदौ 25 गते साथीकोमा जाने भनेर सुनसरी तरहराको आपगाछी गएको भाइको अवस्था सार्वजनिक गर्न सरकारसँग उहाँको माग छ।
हामीले पटक पटक यो कुरा राख्दै पनि आएको, परिचय पत्र चाहिँ बेपत्ता परिवार सहित परिवारहरूलाई दिनुपर्छ भनेर चाहिँ हामीले पटक पटक राख्दै आएको। मलाई व्यक्तिगत चाहिँ कस्तो महसुस भइरहेछ भने, यो विशेष गरेर अब माथिबाटै बेपत्ता भएको कारणले गर्दाखेरि अब यो बेपत्ता छानबिन आयोग पनि बनायो होइन, बेपत्तालाई चाहिँ अब तपाईँको छानबिन गर्ने त्यसको चाहिँ सत्य निरूपण आयोगहरू पनि बनाइयो, तर अहिलेसम्म मलाई लाग्छ त्यो सत्तामा बसेर भत्ता कमाउने काम मात्रै भएको छ, यो बिचमा केही पनि काम भएको छैन मलाई महसुस भइराखेको अवस्थाहरू छ। र अर्को कुरा के छ भने, यो जब चाहिँ यो डिटोल रूपमा यसलाई खोजी गर्न जाँदाखेरि चाहिँ विशेष गरेर माथि भनौँ न माथिल्लो नेताहरूलाई नि पर्न जाने भएकोले गर्दा भोलि उहाँहरूको किन उहाँहरूको गल्ती देखिने भएकोले गर्दा यो अझै पनि ढाकछुप गरेर लगिएको हो कि भन्ने महसुस भएको छ। अब न्याय त तपाईँको अब कतिपय भनौँ न बेपत्ता भएकोले गर्दाखेरि कतिपयको चाहिँ आर्थिक समस्याहरू पनि छन् घरमा, अझै पनि त्यो समस्याहरू सल्टाउन नसकेको अवस्थाहरू छ होइन। अब कतिपयको चाहिँ तपाईँको अब त्यस्तो परिवारहरूलाई अब कसरी हुन्छ, राज्यले अब भनौँ न एउटा चाहिँ त्यो व्यवस्था गरिदिनुपर्छ भन्ने हो हाम्रो होइन. अब उहाँहरूको अब परिचय पत्र भयो एउटा, अर्को तपाईँको चाहिँ उहाँहरूको जुन आर्थिक रूपमा भएका समस्याहरूलाई चाहिँ अब भनौँ न सरकारले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ आर्थिक दिन नसके पनि उसलाई कसरी रोजगार दिने भन्ने किसिमले चाहिँ त्यसरी चाहिँ लानुपर्छ भन्ने मलाई लाग्छ. त्यो परिवारबाट एकजना अथवा दुईजना होइन कति सकिन्छ त्यो हिसाबले चाहिँ त्यो परिवारलाई दिनुपर्छ भन्ने मलाई लाग्छ. बेपत्ता परिवारको आकाङ्क्षा भने त पहिलो आकाङ्क्षा भनेको त उसलाई सार्वजनिक गर्नुपर्छ भन्ने हो क्या. पछाडि त्यो कुराहरू हो जुन तपाईँको चाहिँ अब भनौँ न आर्थिक रूपमा भएका समस्याहरूलाई हल गर्ने भन्ने कुरा त पछाडि हो कि. तपाईँको जबसम्म सार्वजनिकै भएको छैन भने उनीहरू कुन अवस्थामा छन् त भन्नु त धेरै पीडामा छ नि त उनीहरू. आखिर एकदम मरेका भनौँ भने मरेका पनि छैनन् हेर्नु, त्यो पनि आएको छैन. अब जिउँदो छ भन्दा जिउँदो पनि छैन हेर्नु, फेरि अब देखिएको छैन. कहाँ लगेर राखेको छ, मारेको छ, के गरेको छ, त्यो त सार्वजनिक गर्नु पऱ्यो नि त. यो यहाँ मारियो, यसरी मारियो भनेर त्यो सार्वजनिक गर्नु पऱ्यो नि. सरकारले त्यो तथ्य पत्ता लगाइदिनु पऱ्यो नि त.
राजनीतिक दल र सरकारको इच्छा शक्ति नहुँदा बेपत्ता भएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेको सरकारवालाको दावी छ. राजनीतिक दल र सरकारले इच्छा शक्ति देखाए बेपत्ताको अवस्था सार्वजनिक हुने बेपत्ता परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष रूपेश शाह बताउनुहुन्छ. दिगो रूपमा शान्ति स्थापना गर्नका लागि संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनु पर्ने शाहको भनाइ छ.
शान्ति प्रक्रिया भएको पनि आठ वर्षपछि आयोग बन्यो, अनि आठ वर्षपछि फेरि आयोग बनिसकेपछि आयोगको सात वर्ष पुगिसकेको भने चाहिँ शान्ति प्रक्रियाको जुन मेन मर्मलाई लिएर गरेको पिस एग्रिमेन्ट थियो त्यो हुन सकेन. त्यो पोलिटिकल पार्टी जुन किसिमको अनुकूलता थियो त्यो किसिमले उनीहरूले गरे, सेना समाज र हतियार व्यवस्थापन संविधान सभाको चुनाव त्यो गरे, तर संक्रमणकालीन न्यायलाई त्यति ठुलो उनीहरूले महत्त्व मान्न सकेन. तर के हुन्छ भने भोलि नेपाललाई यदि दिगो शान्ति स्थापना गर्ने भने संक्रमणकालीन न्यायलाई चाहिँ टुङ्ग्याउनै पर्छ. यो त यसो अब सबैभन्दा पोलिटिकल पार्टी र सरकारको चाहिँ इन्ट्रेस्टको कुरा हो नि. त्यो त दुइटाको इच्छा शक्ति हुनुपर्छ अनि मात्रै पोलिटिक यो त क्लियर हुने हो. अब अहिले मारिएको र अनि अन्य घाइतेको त क्लियर छ नि त, उनीहरू मारिएको छन् भने क्लियर भयो होइन. अब को घाइते छन् भने त बेपत्ता पारेको त अवस्था त एकदम नाजुक छ नि त. अब त्यो मारेको छ कि या चाहिँ जिउँदो छ भनेको त क्लियर छैन. हो त्यसले गर्दाखेरि जातीय हिसाबले धार्मिक हिसाबले पनि उसको संस्कार गर्न नसक्ने अवस्था भएको छ नि त. त्यो खालको भएको हुनाले चाहिँ यसलाई भनेको त पोलिटिकल पार्टीको इन्ट्रेस्ट हुनुपर्छ र त्यसपछिबाट सरकारको चाहिँ एउटा मेरो कर्तव्य हो यो राज्यमा यसरी मान्छे बेपत्ता पारिनु गलत हो यो हुनुहुन्न भन्ने खालको चाहिँ राज्यको चाहिँ बुझिदिने हो भनेदेखि त यो छिटोभन्दा छिटो निराकरण हुन्छ. आज हामीले देखेको छौँ एउटा जेनेरेसन पहिलो जसको बाउलाई छोरा बेपत्ता पाऱ्यो आज कति मरिसक्नु भएको छ, पहिलो जेनेरेसनको आमा बाउ बितिसक्नु भएको छ भने यो खालको पीडाहरू त राम्रो हुँदैन नि त. त्यसले गर्दा पोलिटिकल पार्टीको र नेपाल सरकारको चाहिँ इन्ट्रेस्टको कारणले गर्दाखेरि त्यो नदेखि इच्छा शक्ति नदेखाउनुको कारणले गर्दाखेरि आजको यो समस्या भएको हो. हामी यसरी भोग्दैरहेको छौँ, यस्ताले अन्तर्राष्ट्रिय विपत्ता दिवस मनाउँछौँ नि, यो भनेको त इतिहासमा सबैभन्दा राम्रो कुरो हो नि त होइन त. यो कुनै पनि देशले यस्तो नगर्नुपर्ने हो नि त. प्रत्येक एभ्री इयर हामी यसरी मनाउँछौँ नि त. होइन त्यो खालको घटनाहरूबाट चाहिँ हामीले छुटकारा दिनुपर्छ भनेर राज्यसँग त्यो दबाब दिइरहेकोले राज्यले त्यसलाई चाहिँ सिरियसली नलिएको हुनाले चाहिँ यो समस्या भएको हो.
तीन दशक यता नेपालमा मानवाधिकारको क्षेत्रमा क्रियाशील इन्सेकले 931 व्यक्ति बेपत्ता पारिएको अभिलेख गरेको छ. बेपत्ता व्यक्ति छानबिन आयोगले हालसम्म प्राप्त उजुरीका आधारमा 2532 व्यक्ति बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ. राजनीतिक इच्छा शक्ति नहुँदा संक्रमणकालीन न्यायको अन्त्य हुन नसकेको भन्दै इन्सेकले नेपाल सरकारलाई नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 दबाव सिर्जना गरेको छ.
तपाईँ यतिखेर सुनिरहनु भएको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमलाई. यो कार्यक्रम हरेक हप्ता यसै समयमा बिएफएम 91.2 र रेडियो सुनाखारी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ. यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौ. हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश एक कार्यालय विराटनगर.
साथै हामीलाई viratnagar@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुनेछ.
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ. आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुशीलाई बिदा दिनुहोस्.
नमस्कार.